इस्लामी बैंक का। जी हाँ, इसके सबसे पहला काम जो किया था हजरत इमाम अबू हनीफा रहमतुल्लाह ताला ने, पहला इस्लामी बैंक बनाया। तो इस्लाम के अंदर बैंक क्या है? बैंक बुनियादी तौर पे लोगों की रकूम लेता है और उनके शेयर बनाता है, एक कारोबार करता है, उस कारोबार में एक प्रॉफिट तय करके उनको उनका हिस्सा दे देता है, अपना हिस्सा वो रख लेता है। इतना ही काम है। ये मुशारके की एक मुजारबे की किस्म कि आपने 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 कारोबार करना है। जिस तरह इमाम अबू हनीफा ने कपड़े का कारोबार किया, तो अगर बड़े लेवल पे करना है तो मेरे पास तो इतने पैसे नहीं है कि मैं बड़ा कारोबार कर सकूं। तो लोगों को कहता हूं कि मेरी ये स्किल्स हैं, मैं ये कारोबार कर सकता हूं, अपने इन्वेस्टमेंट मेरे साथ कीजिए, नफे और नुकसान के अंदर हम बराबर के शरीक। हाँ, चूंकि आपने काम नहीं करना, काम मैंने करना है, मेरा भी प्रॉफिट है और आपका भी सरमाया है, मेरा भी सरमाया। सरमाए के हवाले से तो जो प्रॉफिट होगा वो इतना मैं लूंगा, और अपनी सलाहियतों का और अपने काम करने का पैसा मैं इतना लूंगा, ये तय हो जाता है। फिर चाहे कारोबार के अंदर नफा हो उतने फीसद ही, जिस हिसाब से नफा हुआ है सब शुरका बराबर हिस्सेदार हो जाए, जितना जितना उन्होंने माल दिया उसकी निस्बत के साथ सारे बराबर के, यानी काम करने वाला भी और दूसरे बराबर के। सिलाहितों के जो पैसे हैं वो अलग से तय। आज भी कोई भी बैंक जो है वो इसी बुनियाद पर लोगों से पैसे ले, ये पैसे लेकर किसी कारोबार में लगाए और लगाने के बाद जो प्रॉफिट आए, जितना जितना किसी ने सरमाया लगाया हुआ था उस रेशो से उस प्रॉफिट को तकसीम कर। जी, उसने तो सलाहियत नहीं ना लगाई, उसको सलाहियत के कैसे मिलेंगे? हाँ जी, मैंने तो ये, अगर दो अफराद के दरमियान हो, दो अफराद के दरमियान, तो आप दो अफराद आपस में या तीन अफराद हैं, वो एक छोटी कंपनी बनती है, वो ये तय कर ले कि प्रॉफिट के अंदर हम, मैं काम कर रहा हूं तो मैं 60% लूंगा और तुम 40%, तय कर ले। इसी बात को मैंने जरा खोल के बताया था, इतना मैं सलाहियत का लूंगा, इतना मैं दूसरा लूंगा। ये 20% प्लस जो मैं ले रहा हूं, ये तो सलाहियत का ले रहा हूं ना, और काम कर। जी, चाहे वो इन्वेस्टमेंट तो सबकी बराबर नहीं ना होती, उसको उतनी निस्बत से मिलेगा, रेशियो बने। गुनाह होगा, रसूलुल्लाह को छोड़कर अपनी अकल की इताअत की है ना। तो लाजुकल्ले फुल्ला हो नफ्सन इल्ला वसअ, दरवाजे बंद है तो आप अंदर नहीं जा सकते, तो आपकी मजबूरी है, वो तो मजबूरी है, कानून नहीं टूट सकते। जी, मैंने वो तो मजबूरी है, तो फिर आप जहां मर्जी पढ़, जहां आसानी हो सके। लेकिन रसूलुल्लाह वापस मस्जिद आ, इस दौर का अलमिया ये है, समझदार और नेक जो अपने आप को समझता है उसने मौलवी को घटिया समझ के, मस्जिद को हल्की चीज समझ के उससे रास्ता कम अज कम रखता है। मैक्सिमम जितना जो कोई इलाके के अंदर अपने आप को खाता पीता और अकलमंद समझता है, بڑی مشکل سے وہ بھاگا آتا ہے, فرض پڑتا ہے اور بھاگ جاتا, حتیٰ کہ مولوی صاحب سے جمعہ کا خطبہ بھی نہیں سنتا. اگر سفر پہ عورت گئی ہے تو اس کو نہیں چاہیے کہ نفسیاتی طور پہ اپنا علاج کروا لے؟ کیا خیال ہے آپ کا؟ مرد کے لیے مسجد ہے, مرد کے لیے مسجد, اس کے بہت سارے فائدے ہیں جو مرد کے حوالے سے. میں ایک آپ کے بھائی کی وضاحت کے لیے کہوں گے, دماغ میں بات رہ جائے تو الجھن بڑھ جاتی ہے, تو اس کو میں واضح کر دوں, مرد کو کیوں لازم ہے تو اس نے مسجد میں ہی پڑھنا. آپ سفر پہ گئے اور سفر کچھ دنوں کا تھا, یہ میری بیٹیاں بھی سنیں گی, یہ بڑی اہم بات ہے. سنگھار جو کرنا ہے خاتون نے, یہ شوہر کے لیے کرنا ہے کہ دیور کے لیے؟ مجھے نہیں آواز آئی. شوہر تو باہر گیا ہوا, پیچھے وہ سنگھار کرے گی, اور جو کماری ہے اس نے سنگھار کرنا ہے, تو ہمارے گھروں میں ہوتا ہے. سنگھار کی اجازت تو شوہر کو لبھانے کے لیے ہے, اس کی نظروں کو پاکیزہ رکھنے کے لیے. جب شوہر باہر گیا ہوگا تو بیوی نے سنگھار نہیں کرنا, جب شوہر باہر سے آئے گا تو وہ پہلے مسجد میں جائے گا اور پیغام بھیجے گا کہ میں فلاں ابن فلاں جو گیا ہوا تھا میں آ گیا ہوں, اور اللہ نے بچوں کی فطرت میں بھی یہ رکھا ہوا ہے. جو بندہ سفر پہ گیا ہوتا ہے تو محلے کے بچے دیکھتے ہیں, گھر بھاگے جاتے ہیں, خالہ خالہ میں نے خالو کو دیکھا وہاں پہ نظر آئے ہیں, وہ مسجد جا رہے تھے. اس کا مطلب ہے کہ سفر سے واپسی ہو گئی ہے, شوہر نامدار واپس آئیں گے تو بن سمر کے اس کا استقبال کرنا. جو بیوی باہر سے تھکے ہوئے مسافر کو یوں استقبال کرے گی, اس کی تھکاوٹیں رہ جائیں گی؟ جی, اس کا اہتمام کرے, جو اس کو ضرورت ہے جن چیزوں کی اسے پیش کرے. یہ دین انتہائی انسانی نفسیات کے عین مطابق چلتا, اور کہیں پر ٹکراؤ ہو تو وہاں پہ کہیں سرشت کے اندر خرابی آ جائے, اخلاق بگڑ گیا. جی, اس نے سچ بول کے آپ کو سمجھا دیا ہے. یہ ہمارے بڑوں نے سودی بینک کو گھیر گھار کے کوشش کی ہے, اسی کا نام اسلامی رکھ دیا. وہ سودی ملتا ہے اس کے اوپر. میں نے کاروبار کرنا ہے, میں آپ کو کہتا ہوں کہ مجھے پیسے دو, آپ کا یہ استحقاق ہے یا نہیں کہ کاروبار تم نے کرنا ہے, کیا کرنا ہے, اور اس مارکیٹ کا آپ جائزہ لیں کہ اس کے اندر یہ کاروبار ٹھیک ہے بھی کہ نہیں, میں یہاں انویسٹ کروں کہ نہ کروں, حق ہے یا نہیں, بینک یہ حق دیتا ہے. پھر وہ جو پیسے آئے ہیں اس کا نیٹ شیئر پروفٹ کتنا آیا ہے. میں آپ کا اگر شراکت دار ہوں تو میرا یہ حق ہے کہ نہیں مجھے پتا چلے؟ وہ بینک آپ کو بتاتا ہے کہ نیٹ پروفٹ کتنا آیا تھا؟ وہ تو کہتا ہے اتنے پرسنٹ دوں گا, یہی تو سود ہے, اور کیا دوں. اللہ کے فضل سے ابھی تک تو کوئی نہیں. بالکل नहीं जी कोई बैंक इस वक्त तक नहीं है। हाँ बता, बड़ी बड़ी मजेदार बात सुनाने लगा हूँ आपको। ये बैंक है उसकी सारी शाखें भी जनूबी हिंदुस्तान के अंदर मैसूर के इलाके में, शेर मैसूर हजरत से टीपू सुल्तान अलैह रहमा को अल्लाह ने ये खराज अकीदत दिया है कि सूद का सबसे पहले इस पूरे बड़े सगीर के अंदर जिसने मठ मार के रख दिया था और अपनी इक्तदार की कुव्वत के साथ सूदी निजाम को तबाह कर दिया था और कारोबार के निजाम को चलाया था, आज हिंदुस्तान के अंदर भी सिर्फ उस इलाके के अंदर कारोबार मुशारका और मुजारबा। और अगर औरत की हिफाजत के लिए हजरत टीपू सुल्तान अलैह रहमा ने सती का हुक्म जो उनका दीनी था उसे अपने मजहबी रिवायत के मुताबिक वो करते थे, जिंदा औरत को खावंद के साथ जला देते और उनको बताते इसी का नाम वफा है। उसने इक्तदार की कुव्वत से उस औरत की अगर हिफाजत की थी, आज भी इस इलाके के अंदर औरत की हिफाजत हो रही है, पूरे हिंदुस्तान में नहीं। ये जुनूबी हिंद ही है क्या ऐसा इलाका है। पहली किताब इस्लामी बैंकिंग सिस्टम डॉक्टर नजातुल्ला सिद्दीकी को एजाज मिला कि उन्होंने लिखी। ये ही एक जगह ऐसी है पूरी दुनिया में, बशमूल में आज कहूंगा मक्का और मदीना, पहले नहीं मैं कह सकता था, अब मैं कहता हूं बशमूल सारे इस्लामी ममालिक के, जिसके अंदर लड़का और लड़की यूनिवर्सिटी में जाए तो मोबाइल नहीं रख सकता, जिसके अंदर लड़का और लड़की पूरे इस्लामी लिबास में रहेंगे, ढके हुए रहेंगे, आधे हाफ या बाजू नेकड ये लिबास पहन के यूनिवर्सिटी में भी नहीं जा सकता, स्कूल की तो बात ही दूर। एक दफा अल्लाह का दीन का लिबास हो जाए सब ही उसके इसराफ रखते। अल्लाह ने उसके काम को बरकत आज तक दे रखी।
क्या बात,
मैंने उसके वीसी का जो सर्कुलर था अपनी आंखों से पढ़ा। शॉर्ट्स पहन के ना कोई मर्द जा सकता है ना कोई औरत, पूरा लिबास। हाँ अमरीकी बनने की शौक में गरीबों का लिबास कोई पहनता है जी? कच्चे से पहले गरीब पहनते सब, हुन अमरीकियों ने पाए तो सारे ने पाने शुरू करते हैं। उदो सख्त गर्मी होंगी थी तो मोटी पेंट पा गया, लेकिन अमरीकी बनन का शौक कितना है। मस्जिदों में कच्चिया न आ जाए, बाजारों में रसूलुल्लाह ने कहा नाप से लेकर घुटने तक अगर कोई हिस्सा उसका नंगा है बिल्कुल इसी तरह जिस तरह अल्प नंगा है, क्योंकि ये सतर है। सोचिए सोचिए, अल्लाह ताला आपका हामी और नासिर हो। ये तो मुझे पता ही नहीं चाहिए याद रहा जी, अगर इंसान को कोई नेमत मिले तो सजदा कैसे अदा करता है, नबी का तरीका बताएं वो कैसे सजदा। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जिस तरह हम सजदा करते हैं इसी तरह वो भी सजदा करते हैं। उसके लिए बकायदा कोई जिस तरह नमाज के लिए आप वजू करते हैं और फिर उसके शराइत में से आप वजू और फिर तकबीर कह के हाथ बांधते हैं और फिर सजदे रुकू के बाद जाते हैं, इसकी कोई कादरी वो नमाज के लिए, इसके लिए वजू करना भी जरूरी नहीं है। जिस वक्त खुशी मिले अपनी पेशानी को नाक को अल्लाह के सामने टेक दें और उसका शुक्र अदा करें। جی میں کہتا ہوں وہ بھی نہ کہے تسبیح کریں گے، اللہ کی کبریائی تو بیان کرنی ہے بنیادی طور پہ، سجدہ بھی کبریائی ہے، وہ تسبیح بھی کریں اور اس کے ساتھ اپنی زبان میں تاکہ تسبیح کے پورے معنی واضح ہو جائے، اللہ یہ جو کامیابی اور یہ جو نعمت ملی ہے تیری طرف سے ہے، اس لیے تو ہی اللہ ہے. کوئی بات سمجھا سکا جی؟ نیت کی تھی کہ نہیں کی تھی، اگر نیت کی تھی سجدے کی تو سجدہ تو ہو جائے گا، بے شک نہ پڑے سجدہ تو ہو جائے گا. یہ کسی کا واقعی کوئی سوال ہے، یعنی کہیں پر کوئی پرابلم آئی ہے تو وہ اس حوالے سے پوچھ رہے ہیں. ایک اللہ کا بندہ ایک زمین کا ٹکڑا مسجد کے لیے وقف کرتا، کس نے کیا ہوگا وقف، اور خود ہی وہاں مسجد بھی بناتا ہے، اس ٹکڑے کے کسی حصے پہ اس نے مسجد بنائی ہوگی، بیسمنٹ گراؤنڈ فلور فرسٹ فلور یہ تین چیزیں بناتا ہے. کچھ عرصہ بعد لڑکوں کے لیے مسجد کے صحن اور اندر قرآن کی تعلیم کا بندوبست کر دیا جا رہا ہے، ٹھیک ہے، یعنی مدرسہ قائم ہو جاتا ہے. کچھ عرصہ بعد فرسٹ فلور پر عورتوں کے لیے نماز اور تراویح وغیرہ کا انتظام ہو جاتا ہے، یہ بھی ٹھیک ہے. اب ہاں کیا ہے جی، لڑکیوں اور عورتوں کے لیے قرآن کی تعلیم کا بندوبست کر دیا جاتا ہے، یہ بھی اچھی بات ہے الحمدللہ. سوال، کیا تینوں فلور مسجد ہی کا حصہ ہے؟ جس کو اگر مسجد کی نیت کر کے جتنا حصہ بنایا گیا ہے اتنا حصہ ہی مسجد، جتنے حصے کو مسجد سمجھ کر بنایا گیا ہے نیت کر کے اتنے حصے کا یہ مسجد کا درجہ ہوگا، اور جہاں مدرسہ بنایا گیا ہے نیتن اس کی حیثیت مدرسے کی. آگے سوال ہے، اگر مسجد کا ہی حصہ مانا جاتا ہے تو حیض یعنی پیریڈس کے زمانے میں لڑکیاں اور عورتوں کی حالت پیریڈس میں وہاں آنا جائز ہے؟ تعلیم کے لیے ایسی صورت میں عورتوں کا وہاں پہ جانا جائز ہوگا؟ اگر وہ مدرسہ ہے تب بھی، مسجد ہے تو تب بھی. ذرا اسلام کی وسعت دیکھیے، حضرت امام ابو حنیفہ نے اس میں بڑا کام کیا، اسلام کی وسعت دیکھیں. اگر قرآن پڑھنا ہو تو وضو شرائط میں سے ہے یا نہیں؟ ہے. لیکن وہ استاد اور وہ طالب علم جنہوں نے مدرسوں کے اندر لمبا عرصہ تک بیٹھے کے انوبھو کرنا ہوتا ہے، وہ بار بار وضو کرنا ان کے لیے مشقت ہو جائے تو بغیر وضو بھی پڑھائیں تو اللہ کے ہاں قابل قبول ہے. نمبر دو, پیریڈز تو کسی کو کب شروع ہوں گے کسی کو کب شروع ہوں گے, کوئی ایک ڈیٹ تو ساری دنیا کی عورتوں کی نہیں ہوتی. ان طالبات نے بھی قرآن پڑھنا ہے یا نہیں پڑھنا؟ تو کلاس کا نظام تو سیدھا چلے گا, وہ تو نہیں رکے گا کہ اس کے پیریڈ ہیں تو اس کی چھٹی ہو جائے گی. حضور نے فرمایا ایک دفعہ وضو کر لو اور اس کے بعد قرآن سارا دن بھی پڑھتی رہو گی, تو حیض کی حالت میں بھی تم حافظہ بننا چاہ رہی ہو یا قرآن کا مطالعہ کرنا چاہ رہی ہو تو طالب علم کے لیے بھی اجازت ہے اور پڑھانے والی استانیوں کے لیے بھی اجازت ہے. یہ ہے اسلام کی وسعت. اسلام تنگ نہیں, بڑی وسعت رکھتا ہے. تو ایسی صورت میں وہاں پہ جائیں. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. يا الله قرآن کو ہمارے دل کی بہار بنا, دل کا سرور بنا دے, آنکھوں کا نور بنا دے, غموں کا مداوا بنا دے, دکھوں کا علاج بنا دے. یا اللہ قرآن حکیم کو ہمارا ساتھی بنا دے, لمحات کا ساتھی, سوچ کا ساتھی, ساری زندگی کا ساتھی بنا دے, وقت عیش کا ساتھی بنا دے, وقت تیش کا بھی ساتھی بنا دے. یا اللہ قرآن حکیم کو ہمارے لیے شفا بنا دے اور قرآن حکیم کو ہمارے لیے شفاعت کرنے والا بنا دے. وصلی اللہ تعالی علی خیر خلقہ محمد وعلی آلہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین. ہاں جی, عتیق صاحب.